यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारको लक्ष्य र योजनालाई पूर्णता दिने गरी उच्च मनोबलका साथ काम गर्न विभागीय मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सबै प्रकारका विभेदको अन्त्य गर्दै आधुनिक समाज निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त। दक्षिण भारतको केरलामा वर्षापछि पहिरो जाँदा कम्तीमा 93 जनाको मृत्यु। र पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाड़ी एलेक्जेन्डर शाहद्वारा राष्ट्रिय कीर्तिमान कायम।
भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको कामलाई तीव्रता दिने गरी उच्च मनोबलका साथ काम गर्न विभागीय मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज सरकारका मन्त्री सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री ओलीले असल नियतले काम गर्दा कुनै अप्ठ्यारो परे सरकारले संरक्षण गर्ने बताउनुहुँदै निश्चिन्त भई काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले निर्माणाधीन अवस्थामा रहेका विकास निर्माणका कामहरूलाई सकेसम्म छिटो सम्पन्न गरी देशको आर्थिक अवस्थालाई गति दिनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुहुँदै यसका लागि कुनै कानूनी जटिलताहरू भए समयमै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताको अन्त्य गरी विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुई प्रमुख दलहरू बीच सहकार्य भई वर्तमान सरकार बनेको उल्लेख गर्नुहुँदै सरकारको लक्ष्य र योजनालाई पूर्णता दिने गरी काम गर्न निर्देशन दिनुभयो।
र ठूला पार्टीहरूले बुझेर बनाएको सरकार हो। त्यसकारण यो सरकार ढल्नेदेखि ढलफल पनि हुँदैन। सबै साथीहरूलाई म एकदम ढुक्क रहन आग्रह गर्न चाहन्छु। यो स्थिर र स्थायित्व भएको स्थिरता भएको सरकार हो। यसले शान्ति सुव्यवस्था कायम गरी छोड्ने, भ्रष्टाचार नियन्त्रण गरी छोड्ने, विकास अगाडि बढाई छोड्ने, सुशासन कायम गरी छोड्ने, जनतालाई सकेसम्म उपयुक्त ढंगले डेलिभरी दिने यी उद्देश्यहरूका साथ यो सरकार बनेको हो। त्यसकारण यी फण्डामेन्टल कुराहरूमा सबै साथीहरूलाई स्पष्ट होस् भन्ने चाहन्छु, ताकि ढुक्कले तपाईँहरू काम गर्नु।
प्रधानमन्त्री ओलीले अनुदान वितरणलाई व्यवस्थित र नतिजामुखी बनाउन व्यक्तिगत रूपमा दिइने अनुदानलाई निरुत्साहित गरी सामूहिक रूपमा दिइने अनुदानको रकम बढ़ाउन निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट दिइने अनुदान रकम एवं निर्माण व्यवसायी तथा दुग्ध उत्पादक कृषकलाई सरकारका तर्फबाट दिन बाँकी रकमको भुक्तानी तुरन्त दिई आर्थिक क्रियाकलापलाई गति दिन पनि निर्देशन दिनुभयो।
उनीहरूले लिएको ऋणको उहाँ ब्याङ्कमा ब्याज बढेको बढै छ। हामी कृषिको आधुनिकीकरण भन्छौँ, गाई बेचेर भैँसी बेचेर गोठ उठाएर ब्याङ्कको तिरेर हिँड्नपर्छ, कहाँबाट चाहिँ आधुनिकीकरण गर्छौँ हामी। ठेकदारले पैसा भुक्तानी पाएको छैन र कतिपय ठाउँमा पुल बनिसकेको छ, गाडी कुदिसक्यो अनि ठेक्का रद्द, के खालको कुरा हो त्यो? यस्ता थुप्रै ठाउँमा जस्तो यो निर्माण व्यवसायका भयो, कृषि अनुदान भयो, बिमा प्रिमियम अनुदान भयो, दुध किसानको बक्यौता भयो, निर्यात अनुदान रकम भयो, भ्याट फिर्ता बापतको रकम, यस्ता कुराहरू चाहिँ अन्त्य गर्नुपर्छ।
प्रधानमन्त्री ओलीले गरिबी निवारण गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार स्पष्ट नीति योजना र कार्यक्रमका साथ अगाडि बढ़ने र दिगो विकासका लक्ष्य सहित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता तथा लक्ष्यहरू निर्धारित समयभित्र पूरा हुने गरी काम हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारका सेवालाई जनताको पहुँचमा पुर्याउन सरकारी सेवा लिनका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले करको दायरा विस्तार गरी राजस्व संकलनलाई तीव्रता दिन सड़क दुर्घटना तथा प्राकृतिक विपत्तिका घटनाहरू न्यूनीकरण गर्नका लागि दीर्घकालीन योजनाका साथ काम गर्न र निर्माण सम्पन्न भएका संरचनाहरूबाट अधिकतम लाभ लिने गरी संचालनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले जनता आवास एकीकृत बस्ती विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर संचालन गर्न विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षणबारे 3 महिनाभित्र निर्णय लिन र नेपालबाट विदेश निर्यात हुने तरकारी तथा फलफूल उत्पादक कृषकलाई समेत यसबारे सचेत बनाई आयात निर्यात दुवैमा अनिवार्य विषादी परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले यसअघि यही साउन 13 गते मन्त्रालयहरूमा अहिलेको कामको अवस्था र आगामी योजनाका बारे विभागीय सचिवहरूसँग जानकारी लिनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयको आज सम्पन्न सिनेट बैठकमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति समेत रहनुभएका ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधि मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी विदेशी नै क्रमलाई रोक्न स्वदेशमा नै गुणस्तरीय शिक्षामा आफूलाई केन्द्रित गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै उनीहरूलाई सेवामा कायम राख्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले विश्वविद्यालयका नीतिगत र दीर्घकालीन महत्वका विषयमा आवश्यक गृह कार्य गरी चाँडै अर्को सिनेट बैठक गरेर निचोड़मा पुगिने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयलाई वितरण हुने भएकाले अनुसन्धानका लागि हाल निर्धारित रकममा कटौती नहुने स्पष्ट पार्नुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले शिक्षा क्षेत्रको बजेट बढ़ाएर विश्वविद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन आफू लागि परेको बताउनुभयो। मन्त्री भट्टराईले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जरूरी भएको विचार व्यक्त गर्दै विज्ञान तथा प्रविधि क्षेत्रलाई विशेष जोड़ दिने शैक्षिक प्रणाली अपरिहार्य भएको बताउनुभयो। सिनेट बैठकले त्रिभुवन विश्वविद्यालयको 62 ग्रेस लिस्ट पारित गरेको छ। यस्तै सिनेट बैठकले आगामी आर्थिक वर्षका लागि 26,16,87,35,000 रूपियाँको बजेट पनि पारित गरेको छ। प्रतिनिधि सभाको आजको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नु भएको प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो। प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति तथा विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गर्नुभयो। सो प्रस्तावलाई सभाले सहमति जनाएको थियो। त्यसअघि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सुनाउनु भएको थियो। यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले पुराना र गुणस्तरहीन स्कूल बस तथा अन्य सार्वजनिक बसहरू संचालनमा रहेका कारण दुर्घटना बढ़ेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले पछिल्लो समय लगातार भइरहेका सड़क दुर्घटना रोक्न सरकारले गाड़ीको गुणस्तर अनुगमन तथा नियमन गर्नुपर्ने र गुणस्तरहीन भएमा संचालनमा रोक लगाउनु पर्ने बताउनुभयो। यस्तै वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढ़ीले क्षति पुर्याउँदा तटबन्ध भत्की, सिंचाईमा समस्या भएको, सड़क दुर्घटनाका कारण दर्जनौं नागरिकले अकालमा ज्यान गुमाउनु परेको लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। रसिया र युक्रेन युद्धमा दुवै देशमा बन्धक रहेका नेपालीहरूको अवस्था पत्ता लगाई तत्काल उद्धार गर्न पनि सांसदहरूले सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही साउन 20 गते आइतबार दिउँसो 1 बजे बस्नेछ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवन 9 महिनाभित्र पूरा गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा निर्माणाधीन संसद भवनको आज निरीक्षणपछि वहाँले कामको गति सुस्त भएको उल्लेख गर्दै समयमै काम सक्न निर्देशन दिनुभयो। तोकिएको समयावधिमा काम सम्पन्न नहुने गुनासो सुनेपछि निरीक्षणका लागि आएको बताउँदै उप प्रधानमन्त्री सिंहले कामलाई तीव्रता दिन निर्देशन दिनुभएको हो। सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय प्रहरका कार्यालय समेत रहने गरी 12 ब्लक सहितको भवन निर्माण भइरहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समाजमा व्याप्त अन्धविश्वास कुप्रथा र रूढ़िवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा संचार मन्त्री गुरूङले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले अन्धविश्वासको अन्त्यका लागि ऐन कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड़ दिएको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। मन्त्री गुरूङले हलिया छाउपड़ी हरुवा चरुवा र कमलहरी प्रथा पूर्ण रूपमा अन्त्य हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा उहाँले बोक्सी प्रथामा आधारित चलचित्र अग्निदहनको पोस्टर पनि सार्वजनिक गर्नुभयो। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान 11 बस्ने बैठकले केन्द्रीय कमिटिलाई पूर्णता दिने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो। यस्तै बैठकमा मुलुकको समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने केन्द्रीय सदस्य पाण्डेले बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र कंग्रेस बीच सत्ता सहकार्य भएको बताउनु भएको छ। प्रेस चौतारी दाङले घोराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र कंग्रेस मिल्नु परेको बताउनुभयो। महासचिव पोखरेलले राष्ट्रिय दल बन्न 3% मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढ़ेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढ़ाउन संविधान संशोधन गरिने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा उपस्थित 103 प्रदेशसभा सदस्य मध्ये 64 मत परेको थियो। प्रस्तावको विपक्षमा 35 तटस्थमा 3 मत परेको सभामुख भुवन कुमार पाठकले जानकारी दिनुभयो। विश्वासको मतका पक्षमा सत्ता गठबन्धन नेपाली कंग्रेसका 37 र नेपाल कम्युनिष्ट पार्टी एमालेका 27 गरी 64 मत खसेको हो। यसैगरी विपक्षमा नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी राप्रपा प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो भने नेपाल मजदूर किसान पार्टीका 3 तटस्थ बस्नुभयो। बैठकमा हाम्रो नेपाली पार्टीको 2 र राप्रपाका 5 गरी 7 अनुपस्थित रहनुभयो। बागमती प्रदेशसभा 110 सदस्य रहेको छ। संघीयता स्थापना भएको 6 अवधिमा कोशी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले विकास निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। हालसम्मको अवधिमा प्रदेशका 14 जिल्लामा मोटरेबल र झोलुङ्गे पुल सड़क कालपत्रीय तथा ग्राभेल सामुदायिक एवं सरकारी भवनका कार्यालय लगायतका ठूला ठूला पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन्। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
आर्थिक वर्ष 2075-76 देखि 2080-81 सम्म कोशी प्रदेशका 14 जिल्लामा 1,199 कच्ची सड़क निर्माण भएका छन् भने 550 किलोमिटर सड़क कालोपत्रे भएका छन्। त्यसै गरी 1,117 किलोमिटर सड़क मर्मत तथा 1,000 किलोमिटर सड़कमा ग्राभल गरिएको छ। आरसीसी पीसीसी सड़क अन्तर्गत 22 किलोमिटर सोलिङतर्फ 172 किलोमिटर तथा 397 किलोमिटर सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। मन्त्रालयले बहुवर्ष सड़क अन्तर्गत 28 सड़कको निर्माण कार्य सम्पन्न गरेको छ भने 88 मोटरेबल पुल साथै 200 झुलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। त्यसै गरी सो अवधिमा जनता आवास कार्यक्रम अन्तर्गत 5,534 घर निर्माण सम्पन्न भएका छन् भने 1,262 घर निर्माणाधीन अवस्थामा रहेका छन्। सामुदायिक सभा हल 374 सम्पन्न भएको छ भने 57 निर्माणाधीन अवस्थामा रहेका छन्। मन्त्रालयका सचिव अशोक शाहले प्रदेश सरकारले पञ्चवर्षीय आवधि योजनाले निर्दिष्ट गरेको लक्ष्य अनुसार जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्दै आएको बताउनुभयो।
मन्त्रालयको कार्य क्षेत्र खास गरिकन सड़क पूर्वाधार, त्यस पछाडि झोलुङ्गे पुल र शहरी विकासका कार्यक्रमहरू हुन्छ। हामीले राष्ट्रिय लक्ष्यलाई पछ्याउँदै कोशी प्रदेश सरकारको पञ्चवर्षीय प्रथम आवधिक योजना बनायो। त्यो आवधिक योजनाले निर्दिष्ट गरेको हाम्रो कार्यक्षेत्रसँग सम्बन्धित लक्ष्यहरू प्राप्ति गर्ने सन्दर्भमा हामीले वार्षिक कार्यक्रम बनायौं र सो वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने चरणमा हामीले संघले अभ्यास गरेकै र संघ समूहबाट हस्तान्तरित भएका सड़कहरूलाई नै आफ्नो आवधिक योजनामा राखेर वार्षिक कार्यक्रमहरू बनाउँदै आइरहेछ।
त्यसै गरी मन्त्रालयले साना आयोजनामा समेत काम गर्नुपर्ने भएकाले धेरै समय लाग्ने गरेको जनाएको छ। मन्त्रालयले ठूला ठूला बहुवर्षीय आयोजनाको काम गर्नुपर्ने र आवश्यकता अनुसारको दरबन्दीमा केन्द्रले कर्मचारी पठाउनु पर्ने मन्त्रालयका प्रादेशिक सड़क पूर्वाधार महाशाखाका प्रमुख रमेश कुमार श्रेष्ठले बताउनुभयो।
जुन ठुलो योजना कन्ट्याक्टमा हामी लान्छौँ त्यतिकै समय खान्छ, त्यस कारणले आउँदो दिनहरूमा भौतिक मन्त्रालय अन्तर्गतका कार्यालयहरूले ठुला ठुला बहुवर्षीय आयोजनाहरू मात्रै कार्यान्वयन गर्नुपर्छ र सानो योजनाहरू नगरपालिका गाउँपालिकाहरूलाई नै हस्तान्तरण गर्नुपर्छ।
विकास निर्माण सँगै कोशी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा खानेपानीको क्षेत्रमा समेत उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ, जसका कारण आम नागरिकले संघीयताको अनुभूति गर्न पाएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
प्रधान सेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण राख्दै भरोसा योग्य र प्रभावकारी संगठनका रूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनु पर्ने बताउनु भएको छ। प्रेतनापतिहरूलाई भर्चुअल माध्यमबाट आज सम्बोधन गर्नुहुँदै प्रधान सेनापति शर्माले मनसूनका कारण देशका विभिन्न स्थानमा गएको बाढ़ी पहिरोमा सकल दर्जाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद प्रतिकारमा लाग्न सुझाव दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको आज एक कार्यक्रमका बीच विदाई गरेको छ। विदाई कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरुवा हुनुभएका सचिव सुवेदीको आगामी दिन अझ बढ़ी सफल होस् भन्ने शुभकामना दिँदै यसलाई नियमित प्रक्रियाका रूपमा लिन आग्रह गर्नुभयो। त्यस अवसरमा सचिव सुवेदीले मन्त्रालयमा रहँदा आफूले मन्त्रालय अन्तर्गत गर्नुपर्ने नीतिगत कामहरू सफलतापूर्वक गरेको र आगामी दिनमा पनि आफूले पाएको जिम्मेवारी कर्तव्यनिष्ठ भई निर्वाह गर्ने बताउनुभयो। सचिव सुवेदीको विदाई कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूसँगै मन्त्रालय सम्बद्ध विभिन्न निकाय संघ संस्थाका उच्च अधिकारी र प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। रेडियो नेपालले नवनियुक्त आफ्ना कर्मचारीहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। सिंहदरबार स्थित रेडियो नेपालको केन्द्रीय कार्यालयमा आयोजित तालिमको उद्घाटन गर्नुहुँदै रेडियो नेपाल संचालक समितिका अध्यक्ष समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नवनियुक्त कर्मचारीहरू आफ्नो सृजनशीलता मार्फत सेवा प्रवाहमा लाग्न आग्रह गर्नुभयो। सचिव सुवेदीले नयाँ र पुराना कर्मचारीहरूबीच आवश्यक समन्वय तथा सामूहिक भावनाका साथ संस्थाको उन्नतिका लागि क्रियाशील रहनुपर्नेमा जोड़ दिनुभयो। उहाँले विश्वमा विकसित नयाँ नयाँ प्रविधिहरूलाई चुनौतीका रूपमा लिँदै रेडियो नेपाललाई प्रविधि मैत्री बनाएर अगाडि बढ़नुपर्ने आवश्यकता औल्याउनुभयो। सचिव सुवेदीले आफूले जानेका सिद्धान्त, ज्ञान र सीपलाई व्यवहारमा उतार्दै रेडियो प्रसारणलाई जनमुखी बनाउनु पर्नेमा पनि जोड़ दिनुभयो। रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालका कर्मचारीले देश र जनताप्रतिको दायित्व निर्वाह गर्दै रेडियो नेपालको प्रसारणलाई थप प्रभावकारी बनाउन आफ्ना सीप र ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले रेडियो नेपालमा कार्यरत सिफ्ट बेसिस र करार सेवाका कर्मचारीलाई पोशाक भत्ता लगायतका अन्य सेवा सुविधामा कुनै विभेद नहुने गरी रेडियो नेपाल संचालक समितिले निर्णय गरिसकेको जानकारी दिनुभयो। रेडियो नेपाल संचालक समितिका सदस्य तिलक जङ बुढाथोकी, रेडियो नेपालका नायब कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेल र तालिम शाखा प्रमुख जनार्दन विष्टले अभिमुखीकरण तालिमले कर्मचारीहरूलाई काम गर्न थप उत्प्रेरित गर्ने बताउनुभयो। अभिमुखीकरण तालिम साउन 18 गतेसम्म सञ्चालन हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण भारतको केरला राज्य स्थित वायनाड जिल्लामा पहाड़ी क्षेत्रमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा 93 जनाको मृत्यु भएको छ। आज बिहान गएको पहिरोमा परि कम्तीमा 100 जना घाइते भएका र 250 जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। पहिरोमा अझै दर्जनौ मानिस फँसेकाले मृतकको संख्या बढ़न सक्ने आशंका गरिएको छ। प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ भने भारी वर्षा र महत्वपूर्ण पुल भत्किएका कारण उद्धार कार्य समेत प्रभावित भएको बताइएको छ। केरलाका मन्त्री एके सशिन्दरले क्षतिको विवरण आउन अझै केही समय लाग्ने बताउनुभयो। भारी वर्षाका कारण भियतनामको एक कोइला खानीमा गएको पहिरोमा परि 5 जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्। हा लङ ए नजिकको रहेको कोइला खानीमा हिजो गएको पहिरोबाट बिहान 5 जना खानी मजदूरहरूको शव निकालिएको विपद अधिकारीहरूले बताएका छन्। केही दिनदेखि परेको भारी वर्षाका कारण देशको उत्तरी भागहरूमा आकस्मिक बाढ़ी पहिरोको विपद बढ़ेको अधिकारीहरूले बताएका छन्। केही महिना अघि मात्रै क्वाङ निन्ह प्रान्तमा भएको खानी दुर्घटनामा परि 7 जनाको मृत्यु भएको थियो। बेलायतको एउटा कार्यक्रममा एक किशोरले अन्धाधन्धु छुरा प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ। अमेरिकाको चर्चित गायक टेलर स्विफ्टको गीतमा आधारित नृत्य र योग सम्बन्धी कार्यशालामा 17 वर्षीय किशोरले हिजो छुरा प्रहार गर्दा अन्य 6 जना बालबालिका गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय प्रसारण केन्द्र बीबीसीले जनाएको छ। छुरा प्रहार गरेको भन्दै प्रहरीले ती किशोरलाई हिरासतमा लिएर विस्तृत अनुसन्धान शुरू गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
प्रतिनिधि सभाको मंगलबारको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। मंगलबारको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नु भएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको थियो। म्याग्दीको रहु गंगा गाउँपालिकामा निर्माणाधीन 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको मंगलबार भएको छ। प्राधिकरणको सहायक कम्पनी रौगंगा हाइड्रो पावर प्रवर्धक रहेको राहुघाटको 6,270 मिटर लामो सुरुङ ब्रेकथ्रू भएको हो। रौगंगा गाउँपालिका 4 दगनामको फेदीमा रहेको बाँधदेखि वडा नम्बर 3 तिल्केनी चौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध संचालक गणेश केसीले जानकारी दिनुभयो। रौगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध संचालक केसीले बाँध र अधेरी खोलाको अडिट नम्बर 2 जोड्ने 2,332 मिटर लामो सुरुङमा संयुक्त रूपमा स्विच थिचेर विस्फोट गराई ब्रेकथ्रू गर्नु भएको हो। अडिट 1 875 र अडिट 2 1,458 मिटर सुरुङ निर्माण भएको छ। आर्टिफिशियल इन्टेलिजेन्स एआई रोबोट र साइबर सुरक्षा सम्बन्धी परियोजनाहरूको प्रदर्शनी टेक एक्स 2024 शुरू भएको छ। डिलिबजार स्थित सफ्टवेयर रिका कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधिका विद्यार्थीहरूले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिनुभयो। प्रदर्शनीमा सूचना प्रविधिमा रुचि राख्ने र अध्ययन गर्न चाहनेहरूलाई लक्षित गरिएको र साउन 20 गतेसम्म बिहान 10 साँझ 5 बजेसम्म प्रदर्शनी सञ्चालन हुने कलेजले जनाएको छ। प्रदर्शनीमा रोबोट वरियर्स लिग 2024 सञ्चालन हुनेछ। लिगमा 40 भन्दा बढी रोबोटहरूले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै रोबो वार ब्याटलमा सहभागी हुने र सो लिग 6 महिनासम्म चल्ने जनाइएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ। आर्थिक वर्ष 2080/81 3,06,837 पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए। अघिल्लो आर्थिक वर्षमा यो संख्या 2,09,412 रहेको थियो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा 2,74,279 पर्यटक सौराह क्षेत्रबाट प्रवेश गरेकोमा अघिल्लो आर्थिक वर्षमा त्यो संख्या 2,71,731 रहेको थियो। भरतपुर नगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेको बताउनुभयो। जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैंचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ 5 गते पछि मात्र स्याउ संकलन र निकासी तथा बिक्री वितरण गर्न आग्रह गरेको छ। गाउँपालिकाको बैठकले सबै स्याउ बगैंचा धनी र व्यापारीलाई भदौ 5 गते भन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ। भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतीलाल रोकायले जानकारी दिनुभयो। 15 साउनलाई नेपालका विभिन्न ठाउँमा अनौपचारिक रूपमा कोदो दिवसको रूपमा मनाइएको छ। कोदो रोप्ने मुख्य सिजन साउन भएकोले अनौपचारिक रूपमा 15 साउनलाई कोदो दिवसका रूपमा मनाउने गरिएको कृषि मन्त्रालयले जनाएको छ। मुलुकका 77 जिल्लामा कोदो खेती गरिएको भए पनि यो उत्पादनका हिसाबले अत्यन्त न्यून रहेको छ। कोदो नेपालको रैथानी बाली भए पनि नेपालले करोड़ौंको कोदो आयात गर्न थालेको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2080/81 मात्रै नेपालले 1,52,92,000 किलो 75,41,00,000 रुपियाँको कोदो नेपालमा आयात भएको छ।
अब खेल समाचार अजय बमबाट।
पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले 100 मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन्। राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी 59 स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए। हिट्स 3 रहेका उनले 51.91 सेकेण्डमा निर्धारित दूरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन्। यसअघि 100 मिटर फ्री स्टाइलमा एलेक्जेन्डरको नाममा 52.17 सेकेन्डको कीर्तिमान रहेको थियो। उनले सन् 2024 फेब्रुअरीमा दोहाको वर्ल्ड एथलेटिक्स च्याम्पियनसिपमा सो रेकर्ड बनाएका थिए। यो टाइमिङमा उनी हिट्समा तेस्रो भए। कुल 10 हिट्सको प्रतिस्पर्धा पश्चात 16 उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन्। 79 खेलाडी सहभागी प्रतिस्पर्धामा एलेक्सले 20 खेलाडी पछि पारे। जारी ओलम्पिकमा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो। 3 वर्ल्ड च्याम्पियनसिप र 1 एसियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। उनी सिधै अमेरिकाबाट ओलम्पिकमा भाग लिन पेरिस पुगेका थिए। यसअघि पौडी खेलाडी डुबाना पनि हिट्सबाटै नै बाहिरिएकी थिइन्। एलेक्जेन्डर बाहिरसँगै नेपालबाट सहभागी 7 खेलाडी पहिलो चरणबाट बाहिरिएका छन्। टेबल टेनिसका स्टार्ट श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुबाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन्। प्रिन्सले भने समु चरणको अन्तिम खेल खेल्न बाँकी छ। अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ। उनले म्याराथनमा प्रतिस्पर्धा गर्नेछन्। उनी मंगलबार पेरिस प्रस्थान गरेकी छिन्। विवस दर्लामीको ह्याट्रिक सँगै दाउलाखेल उत्कलबले एन्फा U18 युथ लीगमा दोस्रो जित दर्ता गरेको छ। जाउलाखेल स्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा जाउलाखेलले चर्च बाइजलाई 4-2 गोल अन्तरले पराजित गरेको हो। जितसँगै जाउलाखेलले 5 खेलबाट 5 अङ्क जोडेको छ। चर्च बाइजको समान खेलबाट 7 अङ्क रहेको छ।
अब मौसम। आगामी 24 कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर, काठमाडौँको अधिकतम 30.5, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 41.4 मिलिमिटर, पोखराको अधिकतम 31.8, न्यूनतम 24, वर्षा 1.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.1, न्यूनतम 24.4, वर्षा 2.4 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको लक्ष्य र योजनालाई पूर्णता दिने गरी उच्च मनोबलका साथ काम गर्न विभागीय मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सबै प्रकारका विभेदको अन्त्य गर्दै आधुनिक समाज निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। दक्षिण भारतको केरलामा वर्षापछि पहिरो जाँदा कम्तीमा 93 जनाको मृत्यु र पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहद्वारा राष्ट्रिय कीर्तिमान कायम। रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।